अगली आयत में अल्लाह ताला फरमाते हैं, वमई यकसिब इस्मन, और जो कोई गुनाह करे, कमा ले, या देखिए कमाई का मामला है, यानी कितनी बुरी कमाई है जो इस शख्स ने कमाई, और वो क्या है, इस्म गुनाह। फ़इन नमा यकसिबहु अला नफ्सी, बस बेशक इसको कमाता है वो अपने ही नफ्स के हक में। बज़ाहर हम दूसरों के साथ मामले कर रहे होते हैं ना, जब दुनिया में इंसानों की जन्नत में हम रहते हैं तो हमारे असरात पड़ते हैं ना दूसरों पर। बस अगर आपके शौहर आपको कुछ कहते हैं तो आपके ऊपर शौहर की बात का असर आता है ना। मिसाल, एक शौहर बीवी को डांटता है, बीवी का दिल दुखा, तकलीफ हुई, रोई धोई, बज़ाहर शौहर की डांट का असर बीवी पे गया, लेकिन अल्लाह ताला कहते हैं कि फ़इन्नमा यक्सिबुहु अला नफ्सी, जिसने डांटा उसको उसका खुद ब खुद भी कुछ असर आएगा। इसलिए कभी किसी के साथ ज़ुल्म ज़्यादती करने से हमेशा बचिए, क्योंकि वकान अल्लाहु अलीमन हकीमा, अल्लाह खूब जानने वाला है, हिकमत वाला है। दोबारा दोबारा आ रही है ना ये आयतें कि अल्लाह को पता है क्या तुम करते हो, कहाँ होते हो, किस हाल में होते हो। वमै यक्सिब खतीअतन, और जो कोई कमाए खता, खता कहते हैं मिस्टेक को, पता नहीं था अनजाने में हो गई, ऐसे ही किसी की हिमायत कर दी, सोचा भी नहीं था, यही सोचा कि चूंकि अपनी बेटी है तो अच्छी होगी, इसी की सारा, यही बेचारी मजलूम है, कर लिया। औ इस्मन, फिर कोई गुनाह कमा लिया, यानी खता और इस्म में बहुत फ़र्क है। इस्म कहते हैं जानबूझ के गुनाह करना, जानते बूझते पता है कोई झूठा है फिर भी उसको सच्चा कहना, और खतिया क्या है कि आपको पता ही नहीं था, मिस अंडरस्टैंडिंग हो गई। क्योंकि देखिए, इंसान जिनके पास रहता है ना उनकी सर रबता ज़्यादा होता है, माँ बेटी घर में रहती हैं, माँ ने बच्चों को पाला होता है तो उसको अपने बच्चों से बड़ी अच्छी उम्मीदें होती हैं, मेरा बच्चा ये नहीं कर सकता, मेरी बच्ची ये नहीं कह सकती, हो सकती ये खता, लेकिन उसको दूसरे फरीक का नहीं पता ना। लेकिन वो बेटी जब आपके घर में बैठी थी तो हो सकता है उससे ऐसी चीज़ आप नहीं तवक्को कर सकते, लेकिन वही बेटी जब कल किसी की बीवी बन के उसके घर में गई है, आप कैसे कह सकते हैं कि जो मेरे सामने बेटी बन के ऐसी थी अब वो बीवी बन के ऐसी नहीं होगी। फ़र्क होगा ना। किसी की बात मुझे बड़ी अच्छी लगी कि मुझे पता चला कि वो अकेली है ना, अपने माँ बाप की अकेली बेटी हैं, तो मैंने हंस के प्यार से उनसे कहा, मैंने कहा फिर तो आप बहुत अकलौती हैं, तो आप तो बहुत लाडली होंगी, तो कह रही यस हाँ लाडली तो, फिर साथ ही कहने लगी लेकिन बीवी तो एक ही होती है। यानी मुराद ये था कि जो लाड माँ बाप के घर में देखे दिखाए जाते हैं वो मियाँ के घर में नहीं चलते, क्योंकि बीवियाँ सबकी अकलौती होती हैं, बीवियाँ तो नहीं दो तीन होती ना अमूमन हमारे कल्चर में। तो याद रखिए, एक बंदे को कभी एक एंगल से ना देखें। अगर किसी ने जानते बूझते या अनजाने में किसी के साथ कोई ऐसा मामला कर लिया, अब उसकी बदतरीन किस्म क्या है कि सुम यरमी बिही बरीअन, फिर वो तोहमत लगा देता है बेगुनाह पे। यरमी का लफ्ज है ना, ये रमी से है, यही वो जो हम रमी जमार करते हैं आज के दिनों में भी, पत्थर फेंकने को कहते हैं रमा, रमा असल में नेजे को कहते हैं, वमा रमई तैस रमई तवला कि नल्ला रमा, सूरह तौबा में आएगा। तो जैसे किसी को आप तीर जब होते हैं ना, इसी तरह आप किसी के ऊपर इल्ज़ाम लगाते हैं। और बरिया बरी से है, बारा हमजा, ये वही है जो सूरह तौबा का पहला लफ्ज है, बरा तुमिन अल्लाह, बेजार बेनियाज, यानी एक शख्स इतना भोला भाला, उसको पता ही नहीं मेरे साथ क्या हो रहा है, उसको किसी ने पता ही नहीं क्या कहा। हजरत आयशा याद आ जाती है मुझे ऐसे वक्तों पे कि जब उन पे तोहमत लगी थी तो वो इतनी भोली भाली थी, एक महीना तक उनको खबर ही नहीं हुई, और उनकी लौंडी ने जो उनके बारे में गवाही दी कहा कि आयशा तो इतनी भोली हैं कि आटा गूंद के रखती हैं और बकरी आती है और खा जाती है। मुराद ये था कि जो औरत इतनी भोली भाली होगी उसको इतनी परवाह नहीं, क्या वो जिना और बदकारी में मुलव्वस हो सकती है। तो असल में यहाँ अल्लाह ताला कह रहे हैं कि देखो था वो यहूदी, यहाँ बरीअन का लफ्ज़ जो है ये उस यहूदी के हक में जा रहा है, था काफिर, था यहूदी, अल्लाह को नहीं मानता, ये उसका और अल्लाह का मामला है, लेकिन तुम्हें इसकी इजाज़त नहीं कि तुम मुसलमान होते हुए पहले चोरी करो, फिर उस चोरी के माल को तुम एक यहूदी के घर पर छोड़ दो या उसके नाम पर इल्ज़ाम लगा दो कि क्या फ़र्क पड़ता है, ये तो काफिर ही है और ये तो यहूदी है, और इसने चूंकि जाना ही आग में है तो चलो चोरी का भी इल्ज़ाम लग जाए, हरगिज नहीं। फ़क़द इहतमला बुहताना व इस्मन मुबीना, बस बांधा उसने अपने ऊपर एक बहुत बहतान, यानी उसने उसके ऊपर एक तूफ़ान बांधा, और इस्मन मुबीना, खुला गुना। ये बुहतान का लफ्ज़ है ना, ये बाहाता से, बोहिता से, मबहूत रहना, हैरान रहना इसका मतलब होता है, क्योंकि जिस पे बहतान लगता है ना वाकई वो हैरान रह जाता है, उसको समझ ही नहीं आती कि ये हुआ क्या, ये किसने कह दिया, ये क्यों कह दिया, कोई सिरा, कोई इसकी डोरी, कोई इसकी रस्सी कुछ है। जैसे एक बंदा बिल्कुल अनहोनी बात पे हैरान होता है ना, اس طرح ایک بے گناہ جب اپنے بارے میں کوئی بات سنتا ہے تو حیران رہتا ہے، جیسے حضرت عائشہ ام مستوں کی سے جو باتیں سنی اپنے بارے میں تو حیران ہو گئی، کہیں آج پتہ چلا کہ اللہ کے نبی کے رویے میں وہ مٹھاس کیوں نہیں رہی، جو پہلے بیماری میں میرے اوپر کیفیت ہوتی تھی آپ کی محبت علی وہ کیوں نہیں، پھر وہ ساری کڑیاں جڑی ایک مہینے کی چپکلش کی جو تھی، لیکن ان کو نہیں پتا تھا، اس لیے کہ حدیث میں آتا ہے کہ مومن بھولا بھالا ہوتا ہے، وہ سیدھا سادھا ہوتا ہے، وہ اس طرح کی نہیں سوچتا۔ اور ایک اور روایت میں بھی آتا ہے کہ انسان دوسروں کو اپنے حال پہ قیاس کرتا ہے، اگر ایک بندہ بہت زیادہ دوسروں پہ باتیں کرتا ہے نا تو اس کو ہر وقت اس کا ڈر رہے گا کہ لوگ میری باتیں کرتے ہیں۔ یہ کوڈ ورڈز لکھا کریں سائٹ پہ اپنے آپ کو پہچاننے کے، اگر آپ کو یہ ڈر ہے نا کہ ہر وقت لوگ آپ کی باتیں کریں گے تو مان لیجئے کہ آپ بھی ہر وقت کرتے ہیں، اگر آپ کو اس بات کا ڈر ہے نا کہ لوگ مجھے کیا کہیں گے تو مان لیجئے کہ آپ پیپل کانشیس ہیں، اور یہ وہ چیزیں جو خود کو نہیں پتہ ہوتی۔ ہمارے اخلاق کی بہت ساری خرابیاں ایسی ہوتی ہیں جو سب کو پتہ چلتی ہیں ہمیں نہیں پتہ چلتی، جیسی ہے جیسے چہرے پہ کوئی داغ لگ جائے، کوئی نشان لگ جائے، میں سامنے بیٹھی ہوں آپ سب کو میرے چہرے پہ وہ دکھے گا، مجھے نہیں دکھتا، یہ کب دکھے گا؟ جب میرے سامنے آئینہ آئے گا۔ اس لیے یا تو فزیکل آئینہ جا کے انسان دیکھے تو اس کو اپنے چہرے کا عیب دکھتا ہے، یا پھر اس کے ارد گرد والے لوگ اتنے کلین اتنے صاف ستھرے مزاج کے ہوں کہ اس کو پیار سے محبت سے اس کی خامیاں بتائیں۔ اور یہی ہے تواصی بالحق کی تواصی بالصبر، کیوں اللہ کے نبی نے کہا کہ ایک باپ اپنے بچے کو جو سب سے بہتر تحفہ دیتا ہے، بہترین تحفہ جو دیتا ہے کیا؟ سیل فون، کمپیوٹر، گیم، گاڑی؟ نہیں، اچھا اخلاق دیتا ہے۔ اور آپ جب قرآن اور سنت سے اعلیٰ اخلاق پڑھتے ہیں نا، پھر آپ سوچتے ہیں کہ اچھا یہ عادت اگر میرے میں اچھی ہے نا، اللہ تیرا شکر ہے یہ میرے باپ نے مجھے بچپن میں ٹوکا تھا، یہ ماں اس پہ بڑا روکتی تھی۔ آج بھی آپ جا کے بیٹھ کے ذرا اپنی لکھیں عادت، آپ کے بولنے، آپ کے چلنے پھرنے میں اگر اچھی بات ہے، آپ کے دل میں ضرور اظہار تشکر ہوگا ماں باپ اور استادوں کے لیے۔ اور کبھی آپ اس کا اپوزٹ بھی سوچتے ہیں، اگر آپ کے اندر کوئی خرابی ہے جو گڑی پھر اب آپ کو پتہ چل گیا یا بتا دیا گیا کہ یہ صحیح نہیں ہے، کیوں نہیں چھوڑ رہے؟ کہ وہ جیسے بنیادیں پڑ چکی ہیں نا اندر، گہری جڑیں ہو چکی ہیں، پھر غصہ کس پہ آتا ہے؟ شروع سے کیوں نہیں روکا گیا؟ ہمارے ماں باپ نے کیوں نہیں ٹوکا؟ اب کہیں دیکھا بس اب ان کو پکڑیں اور کوسنا شروع کر دیں؟ نہیں، اپنے آپ کو وہیں رک جائیں جہاں پہ روک سکتے ہیں۔ تو یہاں اللہ تعالیٰ نے تہمت کی بات کر دی، اور پھر اب اللہ کے نبی کی طرف پیغام جا رہا ہے، وَلَوْ لَفَضْلُ اللَّهِ عَلَيْكَ وَرَحْمَتُهُ، اور اگر اللہ کا فضل اور اس کی رحمت آپ پر نہ ہوتی، یعنی اے نبی اگر اللہ کا فضل اور اللہ کی رحمت آپ پر نہ ہوتی، لَهَمَّتْ طَائِفَةٌ مِّنْهُمْ، البتہ ارادہ کر لیا تھا ایک گروہ نے ان میں سے، کس بات کا؟ اَن يُضِلُّوكَ، کہ آپ کو بہکا دیں گے۔ کس معاملے میں؟ نعوذ باللہ بہکائیں گے، تیمہ کے معاملے میں بہکا دیں گے، مجرم کوئی اور تھا اور انہوں نے تو حمایتیں جھوٹی کر کر کے اس کو مجرم کو بے گناہ اور بے گناہ کو مجرم ثابت کرنا چاہا تھا، لیکن کیا وہ اپنی اس کوشش میں کامیاب ہوئے؟ ہرگز نہیں، کیونکہ وما یضلون الا انفسهم، اور نہیں یہ بہکا سکتے مگر اپنی جانوں کو، اپنے آپ کو ہی بہکاتے ہیں۔ پتہ کیا چلا؟ کہ جب کوئی دوسروں کو بہکانا چاہتا ہے تو اصل میں وہ خود کو ہی بہکا رہا ہوتا ہے۔ وما یضرونک من شیء، اور نہیں یہ بگاڑ سکتے آپ کا کچھ بھی، کوشش تو انہوں نے بڑی کی لیکن نہیں بگاڑ سکے، ایسے لوگ آپ کا کچھ نہیں بگاڑ سکتے، کیوں؟ کہ آپ کے ساتھ اللہ کی مدد ہے، آپ کو اللہ تعالیٰ نے اس دنیا میں اپنے پیغام کے لیے چنا ہوا ہے، آپ آخری نبی ہیں، آپ کی محبت اور آپ کے اخلاق کی گواہیاں تو اللہ تعالیٰ نے قرآن پاک میں دے دی، اور اگر آپ کے ساتھ یہ لوگ ایسا معاملہ کریں گے تو اس کا یہ مطلب نہیں ہے کہ آپ کی آپ کو بہکانے میں کامیاب ہو جائیں گے، اللہ تعالیٰ ہر موقع پہ آپ کا ساتھ دے دیتا ہے۔ اور ساتھ ہی کہہ دیا کہ وَأَنزَلَ اللَّهُ عَلَيْكَ الْكِتَابَ، اور اللہ نے نازل کی، اتاری آپ پر کتاب، وَالْحِكْمَةَ، اور حکمت، وَعَلَّمَكَ، اور آپ کو سکھایا، مَا لَمْ تَكُنْ تَعْلَمَ، جو آپ نہیں جانتے تھے۔ اس معاملے میں تو مطلب ہوگا کہ آپ کو نہیں پتا تھا کہ تیمہ ہی مجرم ہے، اور عام معاملات میں آپ کو بہت کچھ سکھایا جو اس سے پہلے آپ نہیں جانتے تھے۔ وَكَانَ فَضْلُ اللَّهِ عَلَيْكَ عَظِيمًا، اور آپ پر اللہ کا فضل ہے بہت بڑا۔ ان آیات میں آپ دیکھیے کہ علم اور حکمت کو بہت بڑا فرض، بہت بڑا فضل قرار دیا جا رہا ہے۔ اصل میں یہ آیات اللہ کے نبی صلی اللہ علیہ وسلم کی شان میں ہے کہ کسی بندے پر اللہ کا یہ بہت بڑا فضل ہوتا ہے کہ دشمنوں کی سازشوں اور کوششوں کے باوجود اس کو بے گناہ ثابت کرا دے۔ جیسے شروع میں میں نے عرض کی کہ اللہ کے نبی کے ذریعے اسلام کی اخلاقی فتح کو شکست میں بدلنے کی کوشش ہو رہی تھی، ایک دفعہ اس لیڈر کے اوپر الزام لگوا کے اس کو بدنام کر دو تاکہ پورے مدینہ میں ہم شور مچا دیں گے کہ یہ نبی بڑا ظلم کرنے والا ہے، یہ لوگوں کے ساتھ مختلف معاملات رکھتا ہے، یہ فیورٹزم کا شکار ہے، یہ مسلمانوں کو بڑی اہمیت دیتا ہے اور یہ یہود کو بالکل نہیں دیتا اور کافروں کو بالکل نہیں دیتا۔ ایسی باتیں انہوں نے تو کوشش کی تھی لیکن اللہ تعالیٰ نے ایسا نہیں ہونے دیا۔ اس سے پتہ چلتا ہے کہ کسی بندے کے ساتھ بھی، کل اللہ کے نبی کی یہ بات تھی، آج بھی ہر بندہ دشمنوں کی زد میں ہوگا۔ ہمارے دشمن تو ہمارے خاندانی رشتے ہی بہت ہیں، شریکہ کہہ لیں آپ اس کو، چلے دشمن نہ کہیں، ہے کہ نہیں، ہر ایک کے، ہر ایک پہ الزام لگتے ہیں۔ میں کہتی ہوں ایک لڑکی شادی کر کے اپنے سسرال میں جاتی ہے نا، تو وہاں پہلے سے محاذ تیار ہوتا ہے، کوئی بہو پہلے سے موجود تھی، اب ہر دن تقابل، یہ چھوٹی آئی ہے تو ایسی ہے، بڑی ایسی تھی، یہ چھوٹی سست ہے بڑی تیز تھی، بڑی تیز ہے چھوٹی سست ہے، ہر وقت یہ محاذ لگے ہوتے ہیں کہ نہیں۔ اب بتائیے کہ اس دنیا کے سفر میں اگر ہر لمحے لوگ آپ کے تقابل ہی کرتے پھریں، آپ جاب کریں گے کہیں تو فوراً پچھلے ورکرز کے ساتھ آپ کا تقابل ہے، آپ اسٹوڈنٹ بن کے آئے تو پچھلے اسٹوڈنٹ کے ساتھ آپ کا تقابل شروع ہوا، کیا یہ پاسبل ہے کہ دنیا میں ہم کبھی بھی بالکل ان ساری چیزوں سے بے نیاز ہو جائیں کہ کوئی ہمیں کچھ نہ کہے، کوئی ہمارے بارے میں سوچے نہ؟ یہ تو ممکن نہیں۔ ہاں ایک چیز ممکن ہے، اور وہ کیا، کہ بندہ اپنے دل کو اللہ کے ساتھ اس طرح جوڑ لے، جہاں اس کے اوپر کوئی الزام لگے، جہاں کسی کو بدگمانی ہو، جہاں کسی کے دل میں اس کے لیے میل آئے، وہ کہہ دے اللہ تو کر، یہ کام میں نہیں کر سکتا، میری سانس کے دل میں تو نے ڈالنا ہے، میں سچی ہوں، میں مخلص ہوں، میں اللہ کی رضا کے لیے کام کر رہی ہوں، پھر یقین کرے وہ سکون ملے گا کہ جو کام کر کر کے، خدمتیں کر کے بھی نہیں ملتا۔ میں اکثر عورتوں کے منہ سے یہ باتیں سنتی ہوں، ہم نے تو اپنی زندگی گنوا دی، بوڑھے ہو گئے اس گھر میں آ کے، اتنی خاطر کی ان کی، یہ خوش نہیں ہوئے، ساس خوش نہیں ہوئی مثلا، اب کیا ہوا، دیکھا بس انہوں نے تو، ان کو تو میں اچھی نہیں لگتی، تو نہیں لگتی تو نہ لگے، کیا آپ کے لیے لازم ہے ان کی اچھے لگنے کا سرٹیفکیٹ لیں؟ آپ کیوں یہ سوچ کے سسرال میں گئی تھی کہ ساس کو خوش کرنا ہے؟ ہاں آپ یہ سوچیں میں اچھی بہو، اچھی بیوی، اچھی بیٹی بنوں گی تاکہ اللہ مجھ سے راضی ہو، میں نے تو ہر عمل کی جزا اللہ سے لینی ہے، تو آپ دیکھیں گے کہ ہر بات کی جب تان اللہ تعالیٰ کی طرف جائے گی، ان شاء اللہ تعالیٰ اللہ کے حکم سے اللہ سب کو راضی کر دے گا۔ حضرت علی نے ایک بار پوچھا تھا اللہ کے نبی صلی اللہ علیہ وسلم سے کہ اللہ کے نبی میرا دل چاہتا ہے مجھے سب اچھا کہیں، مطلب سب مجھ سے خوش ہوں، میری تعریف کریں، یعنی اس قسم کا خلاصہ ہے، کتاب الزہد میں یہ روایت کئی جگہ آتی ہے، تو میں کیا کروں؟ اب ہمیں مثال کو یہ پوچھے، یا عام دنیا میں تصور کیا کہ آپ چاہتے ہیں لوگ آپ کو بہت اچھا کہیں، بہت خوش رہیں، تو آپ کہتے ہیں خوب تحفے دو، خوب دعوتیں پکایا کرو، اچھا لین دین کیا کرو، یہی سوچتے ہیں نا لوگوں کو خوش کرنے کا۔ اللہ کے نبی نے جو گر بتایا، سبحان اللہ، اتنا آسان، وہ کہتے ہیں نا وہ ہلکی سی بھی محنت نہ کرنی پڑے اور وہ کام ہو۔ آپ نے کہا اگر تم چاہتے ہو نا کہ لوگ تم سے راضی رہیں، لوگ تمہیں اچھا کہیں، تو پہلی بات ہے کہ لوگوں سے بے نیاز ہو جاؤ، مت اس خوف کو دل میں پالو کہ میں نے لوگوں کو خوش کرنا ہے، تم لوگوں سے بالکل بے نیاز ہو جاؤ، اور جو لوگوں کے پاس ہے نا، مال دولت، گھر، گاڑیاں، اس سے بالکل اپنے آپ کو دور کر لو، یعنی نہ لوگوں کو بہت دو لو اس نیت سے کہ لوگ تمہیں پسند کریں، اور نہ لوگوں کے پاس ہے وہ لینے کی خواہش اور تمنا رکھو کہ لوگ تمہیں دیں اور خوش ہوں۔ جو بندہ اس طرح کا بے نیاز ہے نا، اس کے پاس کوئی سونے کے لکمے بھی کھا رہا ہے نا، وہ نظر اٹھا کے نہ دیکھے، خود بخود اللہ لوگوں کے دل میں محبت ڈال دے گا۔ تو یہاں پہ وہ بات ایک خاص حد تک واقعے کے رنگ سے پوری ہوتی ہے کہ کس طریقے سے اللہ کے نبی کو اللہ تعالیٰ نے عین وقت پہ ان ساری چیزوں سے محفوظ رکھا، کہ کس طریقے سے اللہ تعالیٰ مدد کرتا ہے۔ اور لیکن اس واقعے سے کچھ باتیں جو پتہ چلتی ہیں، پہلی بات ہے کہ اللہ کے نبی کو غیب کا علم نہیں تھا۔ کچھ اب بلٹ پوائنٹس ہم کریں گے اس واقعے کے، کیونکہ اب اگلی آیات جو ہے نا اسی واقعے کے اثرات ہیں، بڑے خوبصورت طریقے سے اللہ تعالیٰ نے اس میں اصلاح کی ہے ہماری۔ تو پہلی چیز کیا ہے کہ علمک ما لم تکن تعلم، کہ اللہ کے نبی کو غیب نہیں پتا تھا، جب تک اللہ کا حکم نہ ہوتا تب تک اللہ کے نبی کو کچھ بھی پتا نہ چلتا. دوسری بات پتہ چلتی ہے وانزل علیک الکتاب والحکمہ سے، اور وہ کیا ہے کہ اللہ کے نبی کے پاس صرف قرآن پاک ہی نہیں آتا تھا بلکہ حدیث بھی وہی ہی کی ایک قسم تھی، کیونکہ کچھ باتیں ان کا تذکرہ قرآن پاک میں نہیں ہے لیکن اللہ تعالیٰ اس کو بھی اپنی طرف لے کے جاتے ہیں، تو وہی مطلوب اور غیر مطلوب کی بات ہے. پھر ایک اور چیز اس سے جو ہمیں پتہ چلتی ہے کہ جب کوئی بندہ گناہ کرے تو ملزم ہے، مجرم ہے، لیکن جب اپنے گناہ کو دوسروں پر لگا دے تو اس کا گناہ دگنا ہو جاتا ہے. یکسب حطیتاً او اثماً ثم یرمی بہ. پھر اگلی بات ان آیتوں میں ہمیں توبہ کی حقیقت بھی سمجھ آتی ہے کہ وَمَن يَعْمَلْ سُوءًا او یسلم نفسہ، برائی ہو جائے یا نفس پہ ظلم ہو، یعنی حقوق اللہ میں یا حقوق العباد میں کوئی بھی کمی بیشی ہو جائے، اللہ تعالیٰ توبہ استغفار سے اس کو معاف کر دیتے ہیں اور جس انسان سے متعلق وہ چیز ہے اس سے معافی مانگ لینی چاہیے. یہ لازمی شرط ہے حقوق العباد کی. بعض لوگ کسی کے ساتھ زیادتی کرتے ہیں پھر اکیلے میں کہتے ہیں اللہ تعالیٰ ہمیں معاف کر دے، توبہ ہو گئی؟ نہیں ہوئی. اور یہ اخلاقی جرأت کی بات ہے، کسی کے سامنے آ کے اس کو کہنا کہ آئی واز رانگ، میں نے غلط کیا، میں نے تمہارے بارے میں بات کی تھی، میں نے تمہاری غیبت کی تھی. اسی لیے غیبت کے کفاروں میں ایک یہ بھی ہے کہ جس کی غیبت کی اس کو جا کے بتاؤ کہ میں نے تمہاری غیبت کی تھی، تم مجھے معاف کر دو. پھر اس کے بعد ایک اور چیز پتہ چلتی ہے اور وہ کہہ کہ ان انزلنا الیک الکتاب بالحق، اور وہ کیا ہے کہ اللہ تعالیٰ نبی کو بعض دفعہ بات واضح کر کے نہیں بتاتے تھے لیکن جو نازل کیا ہوتا تھا اس کی روشنی میں اجتہاد کرنے کا حکم دے دیتے تھے. مثلاً آپ دیکھیے کہ بہت ساری باتیں کلیئر نہیں، مثال یہ کہ یہ واقعہ پورا قرآن پاک میں نہیں لکھا ہوا، ہم نے حدیث سے پڑھا نا. اب قرآن پاک میں صرف یہ کہہ دیا کہ انزل اللہ علیک الحق، آپ کے اوپر اللہ نے کتاب نازل کی یا حق نازل کیا، تو اس بات کو سامنے رکھتے ہوئے کیا پتہ چلتا ہے کہ بعض باتیں ظاہراً کھل کے نہیں بھی بیان کی جاتی تھی لیکن اللہ کے نبی صلی اللہ علیہ وسلم اس میں سے اللہ تعالیٰ کی مراد اور اللہ تعالیٰ کی بات کو سمجھتے ہوئے پھر اس بات کو آگے لے جاتے تھے. اب اس کے بعد اگلی آیتوں میں آیت نمبر 114 اور 115، اس میں دو بہت بڑے اثرات جو اس واقعے کے بعد سامنے آئے اس کو پیش کیا جا رہا ہے. میں خلاصے کے طور پہ اس کو کروں گی پھر انشاءاللہ ہم آگے چلیں گے. فرمایا لا خیر فی کثیر من نجواہم، نہیں ہوتی بھلائی ان کے اکثر مشوروں میں، ہاں مگر الا مگر من امر ابی صدقت، نمبر ایک لگا سکتے ہیں آپ یہاں. نجوہ کہاں جائز ہے؟ جہاں کسی کو صدقے کا حکم دیا جائے، او معروف یا نیکی کے کام کا حکم دیا جائے، اور تیسری چیز او اصلاح بین الناس یا لوگوں کے درمیان میں صلح کروانے کی کوشش. یہ تین معاملے ایسے ہیں جس میں نجوہ جائز ہے. نجوہ کہتے کس کو ہیں؟ یہ لفظ یہاں دیکھنے کے قابل ہے. نجوہ کہتے ہیں چوری چھپے بات کرنا، آپ اس کو یہ کہہ لیں کہ خفیہ باتیں. سورت مجادلہ میں اس پہ بہت ڈیٹیل سے قرآن پاک میں بات آتی ہے لیکن یہاں چونکہ آیت آئی ہے اور اس کا خلاصہ ہے، تو نجوہ کہتے ہیں کسی چیز کو خالص اور منفرد کر لینا. اسی مناسبت سے جب دو لوگ دوسرے لوگوں سے الگ تھلگ ہو کر باتیں کرتے ہیں تو اس کو نجوہ کہتے ہیں، یہ مصدر ہے، اور سرگوشی کرنے والی جماعت پر بھی اس کا اطلاق ہوتا ہے کیونکہ یہاں آتا ہے وَإِذْهُمْ نَجْوَا، جب وہ سرگوشیاں کر رہے تھے، خفیہ اجلاس، خفیہ میٹنگیں، رازدارانہ باتیں، ایسی باتیں جو صرف خسر پسر کے طور پر کانوں میں کی جائیں اس کو نجوہ کہتے ہیں. اللہ تعالیٰ نے اس آیت میں بنو ظفر کی جو راتوں کی میٹنگز تھی نا ان کو نجوہ کہا، جو ایک بے گناہ کو گناہ گار اور گناہ گار کو بے گناہ ثابت کرانے کے لیے تھی نجوہ. اور اسی کو آپ آج کے دور میں समझ सकते हैं कि जब कोई दो लोग किसी मामले में किसी इज्तमाही मामले को डिस्कस करें, यानी आसान से आसान कोशिश कर रही हूँ आपको नजवा की तफसी तारीफ करवा दूँ ताकि इस बात को समझ सकें कि नजवा है किसी इज्तमाही मामले को दो लोगों का डिस्कस करना। ये लिखें, मैं इसको आहिस्ता भी बोलने को तैयार हूँ ताकि आप गलत ना लिख सकें। किसी इज्तमाही मसले पर दो लोगों की चोरी छुपे की हुई बातें, इसको नजवा कहते हैं। इनफिरादी नेकियों में नजवा की कोई बात समझ ही नहीं आती। आप नमाज पढ़ें, रोज़ा रखें, हज करें, कोई फ़र्क नहीं पड़ता। लेकिन जहाँ कहीं कोई इज्तमाही काम होगा ना, वहाँ नजवा की अहमियत समझ आती है। आप देखिए कि इज्तमाहियत या ऑर्गेनाइजेशन किसी नाम पे भी हो, किसी दीनी कॉज के लिए हो या दुनियावी कॉज के लिए हो, वहाँ एक ग्रुप बनता है। आप उसको ऑर्गेनाइजेशन कह सकते हैं, उसको जमात कह सकते हैं, आप उसको कोई भी नाम दे सकते हैं। अमूमन वहाँ होता क्या कि एक लीडर होता है और बाकी को वर्कर्स होते हैं, कोऑर्डिनेटर्स होते हैं जो उस काम को करते हैं। अब एक सूरत क्या है कि जो लीडर है ना, उसका ताल्लुक हो हर काम करने वाले से, डायरेक्ट अप्रोच जिसको कहते हैं, वो खुद लोगों को बात बताए और जो काम करें वो उसको बताएं। इस सूरत में तो नजवा का इम्कान नहीं रहता। कैसे? कि वो जो काम कही उसको पता चल गई, वो आके बताएगा मैंने ये काम किया, साथ ये भी बता देगा कि मसाइल क्या थे, परेशानियां क्या थी, प्रॉब्लम क्या थी, मामला चलता रहता है। और ये आइडियल सिचुएशन है। अगर कहीं आपको किसी बड़े काम पे जाना पड़े तो बेहतरीन लीडर वो होता है जिसका अपने वर्कर्स के साथ वन ऑन वन बेस पर रابطہ होता है। दूसरी सूरत क्या होती है कि जहाँ लीडर के साथ डायरेक्ट रابطہ नहीं होता, और हर जगह मुमकिन ही नहीं, यानी मुल्क का सदर जो है, क्या वो सूबे के जो मेयर्स हैं उनके साथ डायरेक्ट रابطہ रख सकता है? ऑर्गेनाइजेशन में ऐसा होता ही नहीं। प्लान बनता है ऊपर से नीचे, नीचे से नीचे तीसरे। अब जब ये मामला है कि जो ऊपर एक सदर था या एक प्रेसिडेंट था या वजीर था या व्हाट सो एवर, और नीचे काम करने वाले हैं, इनके बीच में जब कोई मामला आता है ना, इसमें होती है खुसर पुसर। वो जो नीचे काम करने वाले हैं ना, वो फिर आपस में वो मामले डिस्कस करने लग जाते हैं जो उनको नहीं करने चाहिए। नतीजा क्या होता है कि कुछ जायज़ और कुछ नाजायज़ बातें सामने आती हैं। जहाँ लोग काम करेंगे ना, पहली बात याद रखें, वहाँ ज़रूर ही मसले उठेंगे। अगर मसला उठ रहा है तो अल्लाह का शुक्र अदा करें कि काम हो रहा है। जितने काम बड़े करते जाएंगे, मसले बड़े होते जाएंगे। किसी माँ ने मुझे 2-4 दिन पहले फ़ोन पे बात हो रही, कह रही मैंने सोचा था बच्चे की शादी कर लूँगी तो मैं फारग हो जाऊँगी, मुझे अब पता चल रहा है बच्चे की शादी के बाद मैं और बिजी हो गई हूँ। क्या पोता भी गोद में ले के खिला रही हूँ और साथ फ़ोन पे बात कर रही हूँ। जितने काम बड़े होते जाएंगे, मसले भी बड़े होंगे, शिकायतें भी होंगी। ये कभी नहीं हो सकता शिकायतें ना हो। मैं सिर्फ अपनी तफसीर रोक के अगर आप सबसे पूछूं क्या महसूस कर रहे हैं, तो आप में से आधे से ज़्यादा लोग कहेंगे गर्मी बड़ी लग रही है, आधे लोग कहेंगे बस अब वक्त थोड़ा रह गया, और सो ऑन। शिकायतें होंगी। आधे कहेंगे हमें सही नहीं दिख रहा, वो देखे रूम आपने जो लिया हुआ है साइड से दिखता ही नहीं। आधे कहेंगे कुर्सियाँ बड़ी चूँ चूँ करती हैं, कोई कहेगा ये फॉर्म होनी चाहिए थे इसके नीचे, आप कहेंगे कारपेट बड़ा चुभ रहा है। हो गए ना, मसले होंगे। मसलों को देख के क्या करें? स्माइल। अब आप यहाँ से उठे ना, अब ये मसला हमारा इज्तमाही मसला है बिलफर्ज, चले प्रैक्टिकल बात हुई है तो कर लेते हैं। मसला ये कि आपको गर्मी लग रही है, अब ये हमारी ज़रूरत है, यहाँ बैठे हुए हैं अल्लाह की रहमत से, मुझे तो बिल्कुल नहीं लग रही। अब यहाँ आप अगर बहुत महसूस करते हैं कि शायद कोई आपका दर्द समझ ही नहीं रहा, आप जाएं रिसेप्शन पे, एक सजेशन बॉक्स आपको बड़ा अच्छा सा दिखेगा, पर्ची लिख के डाल दें कि कमरे में एसी का या पंखे का इंतज़ाम किया जाए। ये तो है डायरेक्ट अप्रोच हो गई आपकी लीडर तक, जहाँ तक बात जानी है, जिसने इस कमरे का इंतज़ाम चलाना है। और आप ये तो ना करें और यहाँ से उठें, रास्ते में जाते जाते जो साथ है, गर्मी बड़ी थी, गर्मी बड़ी हो गई है, ये गर्मी बहुत है, ये परेशानी बड़ी है। याद रखें, देखिए मैं बहुत शऊर से जुमला बोलने लगी हूँ, मैं भी इंसान हूँ। जब तक आपको अपने ऊपर इतना कंट्रोल नहीं आता कि इस इज्तमाही मसले को अपनी बेस्ट फ्रेंड से भी शेयर करना ना छोड़ दें, तब तक अल्लाह का दीन आपके अंदर नहीं आएगा। नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस है, मिन हुस्नल इस्लाम तर्कुहु मा ला यानी, انسان کے اسلام کا حسن ہی اس میں ہے کہ بے مقصد بے معنی چیزوں کو چھوڑ دے۔ ہمارا حال کیا ہے امت ہونے کے ناطے، اجتماعی ناطے سے آپ سمجھ لیجئے، ہمارا مسئلہ کیا ہے کہ ہماری بجلی خراب ہوتی ہے نا، مطلب الیکٹرک پرابلم ہے، تو ہم واپڈا کو فون کرنے کی بجائے ہم ٹیلی فون کمپنی کو فون کرنے لگتے ہیں، وہاں جا کے مسئلے شیئر کرتے ہیں جہاں سے ہوگا نہیں۔ بس آپ یہاں سے اٹھے، آپ ساری جو یہ بات کریں، آپ دو کو پتہ ہے گرمی ہو سردی ہو ہم نے تو آنا ہے، کیونکہ ہمیں جو چیز ملتی ہے وہ اس سے بڑی ہے۔ ہو سکتا ہے بس میں ٹرین میں بیٹھے آپ بات کر رہے تھے، وہاں کوئی ایک ایسی سسٹر آپ کی بات سن لیں جو سوچ رہی تھی ادھر آنے کا، چلیں سمر ہے میں چلتی ہوں، وہ کہیں گے اچھا گرمی بڑی، نہیں نہیں مجھے تو پہلے بلڈ پریشر کا مرض ہے۔ آپ کی اس نجوا نے کیا کیا، لوگوں کو روک دیا۔ اس پہ انشاءاللہ بعد میں بات کریں گے، تلاوت سنتے ہیں۔
انزلنا الیک الکتاب بالحق لتحکم بین الناس بما اراک اللہ ولا تکن للخائنین خصیما واستغفر اللہ ان اللہ کان غفورا رحیما ولا تجادل عن الذین یختانون انفسهم ان اللہ لا يحب من کان خوانا اثیما يستخفون من الناس ولا يستخفون من الله وهو معهم إذ يبيتون ما لا يرضى من القول وكان الله بما يعملون محيطا ها أنتم هؤلاء جادلتم عنهم في الحياة الدنيا فَمَن يُجَادِلُ اللَّهَ عَنْهُمْ يَوْمَ الْقِيَامَةِ أَمَّن يَكُونُ عَلَيْهِمْ وَكِيلًا وَمَن يَعْمَلْ سُوءًا أَوْ يَظْلِمْ نَفْسَهُ ثُمَّ يَسْتَغْفِرِ اللَّهَ يَجِدِ اللَّهَ غَفُورًا رَّحِيمًا ومن يكسب إثما فإنما يكسبه على نفسه وكان الله عليما حكيما ومن يكسب خطيئة أو إثما ثم يرمي به بريئا فقد احتمل بهتانا وإثما مبينا ولولا فضل الله عليك ورحمته لهم طائفة منهم أن يضلوك وما يضلون إلا أنفسهم وما يضرونك من شيء وأنزل الله عليك الكتاب والحكمة وعلمك ما لم تكن تعلم وكان فضل الله عليك عظيما لا خير في كثير من نجواهم إلا من أمر بصدقة أو معروف أو إصلاح بين الناس ومن يفعل ذلك ابتغاء مرضات الله فسوف نؤتيه اجرا عظيما
جی اب آپ دیکھیے کہ آیت 1114 میں ہم بات کر رہے تھے نجوا پہ۔ نجوا کا بیسیکلی لفظ جو ہے وہ چھپی ہوئی چیز اور سرگوشیوں کے معنوں میں آتا ہے، اور اس کے اندر جو چیز ہم نے ابھی تک دیکھی تھی وہ یہی تھی کہ کوئی بھی اجتماعی معاملہ ہے تو اس کو انفرادی سطح پہ ڈسکس کرنا، جہاں بھی انسان انسانوں سے مل کے رہتے ہیں وہاں کچھ نہ کچھ مسائل بھی اٹھتے ہیں اور وہاں کچھ نہ کچھ سیکرٹس بھی ہوتے ہیں، کچھ نہ کچھ ایسی چیزیں ضرور ہر جگہ موجود ہوتی ہیں کہ جس کو بس وہیں چھوڑ دیا جائے تو بات زیادہ نہیں بڑھتی، لیکن بعض دفعہ شیطان جو ہے وہ انسانوں کے ذہنوں میں یہ خیال ڈال دیتا ہے کہ دیکھو اب ہم فارغ بیٹھے ہیں، ہمیں باتیں تو کرنی ہے نا، کبھی دکھ سکھ کے نام پہ اور کچھ نہیں تو ہم اپنا دل ہلکا کر رہے ہیں، اور کچھ نہیں تو یہ کہہ دینا کہ ہم تو ڈسکشن کر رہے ہیں۔ تو نتیجہ کیا ہوتا ہے کہ جہاں تک بات لے جانے سے مسئلہ حل ہوتا ہو وہاں لے جانے کی بجائے آپس میں اس بات کو ڈسکس کرنا، या किसी दूसरी जगह डिस्कस करना, बाहर जाके बात करना, अनरेलेवेंट लोगों से बात करना, ये इतना बड़ा फितना है कि जिसकी वजह से तारीख को अगर आप देखें तो इस्लाम में बहुत ज़्यादा मुसलमानों ने नुकसान उठाया। दुरुस्त तरीका क्या है कि इंसान जब भी कहीं कोई मसला देखे, कोई परेशानी, कोई शिकायत, कोई प्रॉब्लम, जो लोग उस चीज़ के रेलेवेंट हैं उन तक बात पहुंचा दी जाए। और वो बात भी कैसे पहुंचानी चाहिए, मसलन जैसे हम सब यहाँ बैठ के एक छोटा सा ये काम कर रहे हैं, कुछ ना कुछ प्रॉब्लम आपके भी हो सकते हैं, कुछ हमें भी आपसे हो सकते हैं। एक तरीका ये है कि जहाँ जिसको देखा हाथ पकड़ लिया और रोक लिया और कहा जी मुझे कुछ बात कहनी है, जी मुझे कुछ डिस्कस करना है, जी मुझे ये कहना है। और कुछ नहीं तो आप समझें कि ग्रुप्स में आप सबक सुन रहे हैं, सुना रहे हैं, और आपके ग्रुप लीडर से नहीं जी मुझे बात करनी है, मतलब वही बात के जी गर्मी बड़ी लग रही है, ये दुरुस्त तरीका नहीं होता। चीज़ों को हमेशा चैनलाइज करना चाहिए, सिलसिले को इस तरह से बढ़ाएं कि जिसकी वजह से वो चीज़ फ़ायदा मंद हो। हर चीज़ का एक यूज़ है ना, मिसाल है कि सजेशन बॉक्स है, वो क्यों रखा हुआ है कि उसके अंदर सजेशंस डाली जाए, और वो आपकी एक कीमती राय जो होती है वो जब मिलती है तो उससे दूसरों का भी पता चलता है। कोई चीज़ जो जहाँ हल होनी है वो वहाँ करें। रिसेप्शन का मसला है वो रिसेप्शन वालों से बात की जाती है, लेकिन वो कहाँ, चलते फिरते ब्रेक में, ग्रुप्स में नहीं, जब वो बैठे हुए हैं, जब वो मौका आता है वहाँ बात की जाती है। और अगर कहीं भी किसी जगह काम करने कराने में कोई प्रॉब्लम आए तो उस वक़्त इंसान को ये सोच लेना चाहिए कि मैं इस प्रॉब्लम को बढ़ाने में मददगार हूँ या प्रॉब्लम को ख़त्म करने में हूँ। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को अगर आप देखें, आप इंतहाई मसरूफ़ इंसान थे, इसके बावजूद आपने लोगों से अपने रابطے को नहीं काटा हुआ था। कोई प्रोटोकॉल सिस्टम इस्लाम में नहीं दिखा, रेड टेप प्रोटोकॉल या VIP ट्रीटमेंट नहीं था। कहीं आपको ऐसा नहीं मिलता कि अबू बकर सिद्दीक से पहले टाइम लें, फिर मेरे बारे में ये सेटिंग करें, फिर पूछें, फिर उमर से पूछें, नहीं, आप अवेलेबल होते थे फजर की नमाज के बाद। ख़ास तौर पे आपका वक्त जो होता था वो आवाम के लिए होता था, लोग आते और अपनी बातें करते। जब डायरेक्ट रीच हो जाती है ना तो फिर नजवा की गुंजाइश बिल्कुल नहीं रहती। लेकिन अगर डायरेक्ट रीच ना हो तो उसका इलाज क्या किया जा सकता है कि फिर उसको मीटिंग्स के ज़रिए, सजेशंस के ज़रिए राय दी जाए, कोई सर्वे फॉर्म फिल करवाया जाए तो उसमें राय दे देनी चाहिए। इसी तरह एक नजवा हमारे यहाँ बहुत ही आम है, और वो क्या है, हुक्मरानों के खिलाफ बातें करना। इसको तो बेहतरीन तरीके से अंजाम दे रहा है मीडिया और अखबारें और मुबस्सरीन और तबसरा नवीस, इंतहाई नापसंदीदा बात है। हत्ता के दो लोग बैठ के किसी हुक्मरान के बारे में बात करें, इसकी भी इजाज़त नहीं है। आप बातें करें, उसका क्या गया, उसको पता चला आप बैठे हैं और बातें कर रहे हैं और दिस एंड दैट, और बाज़ दफ़ा कुछ चीज़ों को वर्डली इतना ज़्यादा ऊपर फैला दिया जाता है कि असल चीज़ बिल्कुल बदल जाती है और दूसरी तरफ चली जाती है। नतीजा क्या होता है कि किसी इज्तमाही काम में भी बाज़ दफ़ा जब लोगों में, काम करने वालों में ये आदत आ जाती है ना, बस आप देखिए कि कहीं बहुत लोग काम कर रहे हैं ना, तो काम करने वालों में से दो की आपस में दोस्ती हो जाती है या बेतकल्फी हो जाती है या पहले से दोस्ती होती है। अब होता क्या है कि जब वो फारिग बैठे या कभी किसी और मौके पे मिले तो वो फिर उन बातों को डिस्कस करने लगते हैं जो उस काम से रेलेवेंट होती है। इससे बाज़ दफ़ा बहुत बड़े बड़े मसले उठ जाते हैं। कभी भी अल्लाह के रास्ते में, ख़ास तौर पर जब हम काम करें, जिसको दीन का काम कह सकते हैं, जो हमारा ये अपना ही काम है, किसी को दूसरी तरफ जाने की ज़रूरत ही नहीं है, इस चीज़ के लिए बहुत ज़्यादा एहतियात रखें कि आपके ज़ाती रिलेशनशिप्स जो हैं उसका इस काम के साथ कोई ताल्लुक नहीं। यहाँ हम सब काम कर रहे हैं, आप में से कुछ लोग ग्रुप ले रहे हैं, आप में से कुछ रिसेप्शन पे हैं, मैनेजमेंट में हैं, कुछ टीच कर रहे हैं, अल्हम्दुलिल्लाह एक पूरा टीम वर्क हो रहा है ना, किसी एक बंदे की इसमें कोशिश नहीं है। हो सकता है आप में से कुछ लोगों की पहले से दोस्तियाँ हो, मेरी किसी से दोस्ती हो, टीचर्स की हो, हम उन दोस्तियों की बुनियाद पर इस मामले को टैकल नहीं कर सकते। उससे नुकसान क्या होता है कि दीन का काम जो है वो मुतासर होने लगता है, और एक बड़ी जमात में एक छोटा ग्रुप बनने लगता है। फिर वो छोटे जो होते हैं ना, वो जैसे दोस्तियों में हर बार डिस्कस करना उनको आदत होती है, और इंसान करते ही अपनों में बात, तो वहाँ फिर वो उन चीज़ों को जब लेता है, फिर छोटी छोटी बातें, पॉलिसीज़ पे इख्तलाफ होने लगता है, बड़ों की बातें, छोटों की बातें, और एक आइसोलेटेड ग्रुप बनने लगता है, जिसकी वजह से ये प्रॉब्लम्स आते हैं कि जिसका यहाँ अल्लाह ताला ने इशारा किया, और ये चीज़ आगे भी जाएगी। बस लोग जो होते हैं ख़ासतौर पे जिनका यहाँ तस्करा है, यानी तोयमा के नाम की बात है कि वो फेस नहीं कर सका, वो चला गया, भाग गया, क्योंकि वो अना का शिकार था, घुलना मिलना नहीं चाहता। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के इर्द गिर्द मुखलिसीन का साथ था, सहाबा कराम की के अंदर से कोई एक भी दिल का खोटा नहीं था। लेकिन याद रखिए कि शैतान सिर्फ दिल के खोटे लोगों पर हमले नहीं करता, بڑے لوگ کہتے ہیں کہ جہاں خزانہ ہوتا ہے وہیں چور آتا ہے، اسی طرح جس دل میں ایمان ہوتا ہے نا شیطان وہاں آتا ہے۔ اب بعض دفعہ ایسے ایسے مسائل مدینہ کی فضا میں ہمیں کھڑے دکھتے ہیں کہ مخلص صحابہ کرام بھی شیطان کے پھندے میں آ جاتے تھے۔ ہاں پیچھے کچھ لوگ ایسے ہوتے تھے جو کمزور لوگ ہوتے تھے، ان کا حال کیا ہوتا تھا کہ وہ لوگوں سے گھل مل کے نہیں رہنا چاہتے تھے، اپنی بڑائی کے احساس میں مگن ہوتے تھے اور مخالفت برائے مخالفت کی پالیسی اختیار کر لیتے تھے، کرٹیسزم بائی کرٹیسزم، یعنی کرٹیسزم ہی کو کرنے کی بات ہوتی تھی۔ تو ایسے لوگوں کے اندر اتنی اخلاقی جرأت نہیں ہوتی تھی کہ وہ ڈائریکٹ لوگوں کے سامنے بات کریں، یا ان کو خود بھی پتہ ہوتا تھا کہ ہماری رائے میں کوئی وزن نہیں ہے، اسی لیے پھر خسر پھسر کرتے تھے، اور بعض دفعہ کام سے فرار کے لیے بھی نجوہ کرتے تھے۔ کیونکہ جس بندے کو اپنی بات کا یقین ہوتا ہے کہ میری بات ٹھیک ہے، وہ کبھی بھی کانوں میں سرگوشیاں نہیں کرے گا۔ اللہ کے نبی نے کہا کہ جب تین لوگ موجود ہوں تو دو لوگ کانوں میں بات نہ کریں، کیونکہ اس سے تیسرا غم میں پڑ جائے گا کہ شاید میری ہی بات کی جاتی ہے۔ تو اس طرح سے وہ ایک خطرناک کام جو ہو جاتا ہے جس کو یہاں نجوہ کہتے ہیں، اور بعض دفعہ جو لوگ نجوہ کر رہے ہوتے ہیں ان کو خود بھی نہیں پتا ہوتا کہ یہ نجوہ ہے، وہ ڈسکشن کے نام پہ یا کسی اور کام پہ کر رہے ہوتے ہیں، نتیجہ کیا ہوتا ہے کہ نیکیاں ضائع ہو جاتی ہیں۔ تو ہم سب کے لیے اس بات میں سے جو بات اپنے عمل کی ہے وہ کیا ہے کہ اگر ہم میں سے کوئی یہ سوچتا ہے نا کہ اللہ تعالیٰ مجھے کسی کام کا بنا دے، کچھ کام میرے سے لے لے، تو اپنی ذات کے اندر کچھ باتوں کو لانا پڑے گا۔ سب سے پہلی چیز صبر۔ ضروری نہیں کہ جو بات آپ کے دل میں آئی ہے آپ فوراً دوسروں سے شیئر کریں، پھر برداشت اپنے اندر رکھیے، پیئے۔ جتنا آپ اپنے اندر چیزوں کو رکھیں گے اتنا ہی آپ کے اندر گہرائی آئے گی، اور آپ کے اندر انشاءاللہ اللہ تعالیٰ حکمت پیدا کریں گے اور دل کھل جائیں گے آپ کے، جو ہر وقت بولتا رہتا ہے نا۔ تیسری یہ بھی چیز لکھیں کہ کم سے کم بات کریں، بینگ ٹاکیٹیو ہونا، جس کو آپ باتونی پن کہہ سکتے ہیں، کہ چپ رہ ہی نہیں سکتے، یہ چیز بہت زیادہ نجوہ کا سبب بنتی ہے۔ آپ دیکھیں وہی لوگ ایسے کام کرتے ہیں جو چلبلے نہیں بیٹھ سکتے، جو فوراً بات کر رہے ہوتے ہیں، ادھر کی سنی ادھر، ادھر کی سنی ادھر، آپ اتنے گہرے بن جائیں کہ آپ کے اندر لوگ اپنے بڑے بڑے راز بھی آپ کے آگے آ کے انڈیل دیں تو آپ کی زبان پہ بات نہ آئے۔ اس طرح سے آپ دیکھیں گے کہ جب اپنے کردار میں یہ خوبیاں آئیں گی نا تو انشاءاللہ تعالی ایسے لوگ پھر جب آگے جاتے ہیں تو وہ نجوہ سے ہٹ کے دوسرے کاموں کو کرنا چاہتے ہیں۔ پھر آپ دیکھیں یہاں تین باتوں کا تذکرہ ہے۔ پہلی بات یہ کہ صدقے کا حکم دینا، کسی جگہ آپ بیٹھے ہوئے ہیں، سب لوگ موجود تھے، اب ایسے وقت میں آپ محسوس کرتے ہیں کہ کسی غریب کو ضرورت ہے پیسوں کی، آپ کی دوست بیٹھی ہوئی ہیں، آپ کو لگتا ہے کہ اس کو میں کہوں گی تو شاید اس کی مدد کرے گی، آپ ہلکے سے کہہ دیں کہ اگر ہو سکے تو ان کی مدد کر دیں، اس کی اجازت ہے، کیوں الا من امر بالصدقہ، صدقے کا حکم دے۔ کیونکہ سر عام جب سب کے بیچ میں کہیں گے یہ سسٹر ادھر بیٹھی ہوئی ہیں بہت مجبور ہیں، ان کی مدد کی جائے اور ہم میں بھی اس میں ڈالتی ہوں اور آپ بھی ڈالیں، تو اس سے جس کے لیے جمع کیا جا رہا ہے یا جس کے لیے آپ خواہش رکھ رہے ہیں اس کی انا مجروح ہوگی۔ تو کوئی ایسا کام جس میں کسی کو مال دینے کی بات ہو اس کے اوپر انشاءاللہ تعالی بات چپکے سے کی جا سکتی ہے۔ او معروفن، یا معروف باتوں کا حکم۔ معروف کیسے آپ ادھر خسر پسر کر سکتے ہیں، کسی کے اندر کوئی برائی دیکھی، کوئی غلط کام کر رہا ہے، سر عام اس کو ٹوک دیں، آپ نے یہ کیا کیا، آپ نے ایسے کیوں کیا، نہیں اس وقت پھر اکیلے میں خاموشی سے، ایون سب کے بیچ میں اگر کوئی غلط کام کرے تو اس کو پیار سے کہا جا سکتا ہے کہ یہ مناسب وقت نہیں ہے، یا اس طرح اس بات کو نہ کریں۔ تو اس سے انشاءاللہ تعالی دوسرے شخص کی جو دل آزاری نہیں ہوگی اور وہ اپنے آپ کو دوسروں کی نظروں میں مجرم نہیں محسوس کرے گا۔ تیسری چیز ہے او اصلاحم بین الناس، لوگوں کی صلح کے دوران۔ یہ بڑی پیاری بات ہے، اس کے بارے میں تو چند روایتیں بھی آتی ہیں۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ وہ شخص چھوٹا نہیں ہے جو دو کے بیچ میں صلح کے لیے بات کو تھوڑا سا بدل کے پیش کر دے۔ مثلاً شوہر اور بیوی لڑائی ہو گئی، آپ خاندان کے تیسرے شخص ہیں، آپ شوہر کے پاس جاتے ہیں، بات کرتے ہیں، سنتے ہیں، آپ کو لگتا ہے بہت غصے میں، لیکن کوئی ایک جملہ بیچ میں بول دیتا ہے جس سے بیوی کی تعریف بھی ملتی ہے۔ آپ وہاں سے اٹھیں گے، بیوی کے پاس آئیں گے، پوچھو بھائی سناؤ تمہارا کیا حال ہے، وہ بھی خوب گرم ہے، خوب غصے میں بولی، لیکن آپ وہاں کہتے ہیں اچھا آپ اس طرح کہہ رہی ہیں، لیکن میں نے تو آپ کے شوہر سے آپ کے بارے میں بہت اچھی بات سنی ہے، بس یہ سننے کی دیر ہے نا وہ ڈھیلی ہوگی، اچھا کیا کہہ رہے تھے، تو وہی جملہ جو آپ نے اس سے سننا تھا نا اس کو تھوڑے سے اچھے لفظوں میں اور پیش کر دیں، جھوٹ غلط باتیں اس کی چھپا لیں اور اچھی بتا دیں، اچھا کچھ اور بھی کہہ رہے تھے، تو بس اتنی، یعنی ہلکا پھلکا سا معاملہ جس میں لوگوں کو لڑائی سے بچایا جا سکے، تو فرمایا ایسا شخص جھوٹا نہیں ہے۔ پھر اسی طرح شوہر کا بیوی سے جھوٹ بولنا، या बीवी का शौहर से, मसलन कुदरती तौर पे मिलान नहीं है, दिल में ख्वाहिश नहीं है, कोई मोहब्बत नहीं है, लेकिन बीवी शौहर को खुश करने के लिए कह दे आई लव यू, मुझे आपसे मोहब्बत है, आप मुझे अच्छे लगते हैं, कोई झूठ नहीं है, मुबालगा नहीं होना चाहिए, लेकिन इस तरह किया जा सकता है। इसी तरह बाज़ दफ़ा आपको गुस्सा आया होता है, दुख होता है किसी बात पे, लेकिन आप उनको कहते नहीं नहीं मुझे दुख नहीं हुआ, है तो झूठ ना, लेकिन जायज़ है। तो जब किसी अच्छे काम के लिए इस तरह का मामला किया जाए तो ये दुरुस्त है। अल्लाह के नबी ने फरमाया, क्या मैं तुमको ऐसे काम ना बताऊँ जिनका दर्जा रोज़े, नमाज और सदक़े सबसे अफजल है। सहाबा कराम ने अर्ज़ किया कि ज़रूर बताइए, तो आपने फरमाया वो काम इस्लाहुन ज़ातुल बैन है, लोगों के बीच में सुलह कराना, जब दो लोगों में रंजिश हो जाए तो इसको दूर करने के लिए सुलह कराना और फसाद को ख़त्म कराना। इसी तरह एक और रिवायत में आता है कि फसाद ज़ातुल बैन ही या हालिका, कि आपस में लड़ाई झगड़े की कोशिशें करवाना, फसाद फैलाना, ये मूंड देने वाली है, शेव कर देने वाली है। फिर आपने फरमाया कि ये बालों को नहीं मूंडती, ये सर नहीं मूंडती, बल्कि ये इंसान के दीन को मूंड देता है, नेकियों को मूंड देता है। यानी इस किस्म की नजवा से बाज़ दफ़ा इंसान की जो नेकियां हैं वो बिल्कुल ज़ाया हो जाती हैं और बाज़ दफ़ा इंसान का दीन ख़त्म होता है। बज़ाहर ये बात बड़ी छोटी सी है, लेकिन अगर आप इसको महसूस करके देखें तो ये बहुत बड़ी बात बन जाती है, क्योंकि इसी की वजह से किसी मुआशरे में बेचैनी पैदा होती है, इसी की वजह से किसी सोसाइटी के अंदर के गैर यकीनी फितरतें पैदा होने लगती हैं। तो लिहाजा सुलह सफाई के अंदर अगर कोई ऐसा मामला कर दे तो उसकी इजाज़त है। फिर आगे फरमाया, वमई यफल ज़ालिक इब्तिगा मरदातिल्लाह, और जो अल्लाह की रजा के लिए यह काम करेगा ऐसा शख्स, फिर अल्लाह ताला उसको क्या देंगे, फसौफा नूतीही अजरन अजीमा, हम ऐसे शख्स को अजर अजीम अता फरमाएंगे, इसको बहुत बड़ा अजर देंगे। क्या पता चला कि ये सारे काम अल्लाह की रजा के लिए करने हैं। देखिए मुझे ऐसे लगता है कि अल्लाह ताला ने हमें इतनी बारीक घाटियों में से और इतने बारीक रास्तों में से गुजारना है जन्नत में ले जाने से पहले, कि जिसको बंदा जब तक पूरे शऊर के साथ ना जिए नहीं जी सकता। बस एक शख्स है वो बहुत आगे बढ़ता है, सुलह कराता है, बड़ाइयाँ ख़ानदान में सबको पता है कि ये साहब जो है जहाँ भी कहीं झगड़ा हो तो जाके सुलह कराते हैं। ज़ाहिर अच्छा अमल है ना, नेकियों का अमल है, लेकिन नीयत क्या है कि बस मेरी वाह वाह हो, लोग मुझे बड़ा समझें, मैं चौधरी बन के जीऊँ, यानी एक सेल्फ प्रेजिंग की कैफियत तो उसमें नहीं बल्कि अल्लाह की रजा के लिए। और जितना कोई काम आप अल्लाह के लिए करेंगे उतनी ही उसमें अल्लाह ताला की मदद भी शामिल होगी और अल्लाह ताला की रहमत भी हो जाएगी।